नेपाल दर्पणमा साथी भोजेन्द्र बस्नेतसँगै अर्जुन पोखरेलको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणको साथमा करेन्ट मसला र करेन्ट चिया स्वादको झट्का।
नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
अब कोरोनाको परीक्षण र उपचार आफ्नै खर्चमा, संक्रमितको उपचारको लागि सबै अस्पतालले 50% शैया छुट्याउनु पर्ने,
लामो तथा मध्यम दूरीमा यात्रा गर्दा फेस सिल्ड अनिवार्य, साबिकको भन्दा बढी भाडा लिनेलाई कानून अनुसार कारवाही हुने,
आलोचना बढेपछि धमाधम भत्ता फिर्ता गर्दै सांसद, लुम्बिनी प्रदेश सरकारले पनि यो वर्ष जनप्रतिनिधिलाई दशैं भत्ता नदिने,
विश्वमा कोरोना संक्रमितको संख्या 4 करोड नाग्यो, झण्डै 3 करोड संक्रमित निको,
र आईपीएल क्रिकेटमा हैदराबाद र कोलकाताको खेल सुपर ओभरमा पंजाबसँगको खेलमा मुम्बई ब्याटिङ गर्दै।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गएका तथा सम्झौता अवधि नसकिँदै रोजगारी गुमाएका कामदार र थुनामा परि आम माफी पाएर स्वदेश फिर्ती केन्द्रमा रहेका कामदारले निशुल्क उद्धारको लागि सम्बन्धित नेपाली दूतावासमा निवेदन दिनुपर्दछ।
वैदेशिक रोजगारको क्रममा ठगिएमा, शोषणमा परेमा र कम तलब पाएमा वैदेशिक रोजगार विभाग वा आफ्नो जिल्लाको प्रमुख जिल्ला अधिकारी कहाँ उजुरी गर्नुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01-44-23-973 र 47-87-226 सम्पर्क गर्नुहोला।
रिलायन्स लाइफ इन्स्योरेन्सले तपाईँको बच्चाको लागि ल्याएको छ मेरो मुटु बिमा योजना। बचत र सुरक्षा एकैसाथ। प्रस्तावकलाई केही भइहालेको खण्डमा तुरन्तै बिमाका रकम कम्पनीले दिने। मासिक रूपमा बिमाका रकमको 1% बच्चाको पढाइ खर्च स्वरूप पाइने। फेरि बिमा अवधि समाप्त भएपछि बोनस र बिमाका रकम कम्पनीले दिने। रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड, खुलेर जियो।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौं पूरा खबर। सरकारले आजदेखि अस्पताल भर्ना भएका कोरोना संक्रमितबाट उपचार खर्च असुल्ने भएको छ। स्वास्थ्य मन्त्रालयको निर्णय अनुसार आजदेखि सबै सरकारी तथा निजी अस्पतालमा कोरोना परीक्षण तथा उपचारको लागि शुल्क लिन थालेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो।
आर्थिक रूपले विपन्न, अशक्त तथा असहाय अवस्थामा रहेका नागरिकहरू, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिकहरू, ज्येष्ठ नागरिक, अग्रपङ्क्तिमा खटिने स्वास्थ्य कर्मीहरू, सरसफाई कर्मचारीहरू, सुरक्षा कर्मीहरू लगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीहरूमा लक्षण वा चिन्ह देखिएमा परीक्षण तथा उपचार निशुल्क गरिनेछ। तर उल्लेखित व्यक्तिहरूले कुनै बिमा कम्पनीबाट कोरोना बिमा गरेको भएमा परीक्षण र उपचार खर्च निजको बीमा रकमबाट बेहोरिनेछ। अन्य सबै किसिमका व्यक्तिहरूको परीक्षण तथा उपचार व्यक्तिकै आफ्नै खर्चमा गर्ने गराउने निर्णय भएको छ। यो निर्णय आजै 2077 कार्तिक 2 गतेबाट भर्ना तथा परीक्षण हुनेहरूमा सबै किसिमका सरकारी गैर सरकारी अस्पताल तथा प्रयोगशालाहरूमा लागू हुनेछ।
यस्तै सरकारले कोरोना संक्रमितको उपचारमा प्रयोग हुने रेडविसिभर औषधि सबै कोविड अस्पताल तथा कोरोनाको उपचार गर्ने सूचीकृत अस्पतालको फार्मेसीबाट किन्न सक्ने व्यवस्था गरेको जनाएको छ। यसै गरी यस अघि निजी तथा सामुदायिक अस्पतालले 50% र मेडिकल कलेजले 33% शैया कोरोना संक्रमितको उपचारको लागि छुट्याउनु पर्ने व्यवस्था रहेकोमा अब सबै अस्पतालले 50% शैया कोरोना संक्रमितको उपचारको लागि छुट्याउनु पर्ने व्यवस्था गरेको छ। यस्तै यसअघि लक्षण हराएका संक्रमितको 10 दिनमा पीसीआर परीक्षण गरेर वा 14 दिनमा त्यत्तिकै डिस्चार्ज गर्ने गरेकोमा अब लक्षण हराएका संक्रमितहरूलाई संक्रमण पुष्टि भएको 10औं दिनमा डिस्चार्ज गर्ने व्यवस्था गरिएको प्रवक्ता गौतमले जानकारी दिनुभयो। यसरी डिस्चार्ज भएकाहरू 7 दिन अनिवार्य होम आइसोलेसनमा बस्नुपर्ने उहाँले जानकारी दिनुभयो।
यसैबीच नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या 1,32,246 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको 24 घण्टामा 14,875 जनाको नमूना परीक्षण गरिएकोमा 2,942 जनामा संक्रमण पुष्टि भएको हो। आज थपिएका संक्रमित मध्ये काठमाडौँ उपत्यकामा मात्रै 1,698 जना छन्। मन्त्रालयका अनुसार काठमाडौँमा 1,469 जना, भक्तपुरमा 79 जना र ललितपुरमा 130 जनालाई कोरोना पोजिटिभ देखिएको हो। यस्तै गएको 24 घण्टामा 2,326 जना निको भएर फर्किसँगै डिस्चार्ज हुनेको संख्या 92,166 पुगेको छ। अब नेपालमा 39,341 जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन्। यस्तै गएको 24 घण्टामा 12 जनाको ज्यान गएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या 739 पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो।
यस्तै कोरोना भाइरसको संक्रमणबाट जोगिन दैनिक गतिविधिमा सुधार गर्दै खानपिनमा ध्यान दिनुपर्नेमा विज्ञले जोड़ दिएका छन्। संक्रमण बढ्दै गएको अवस्थामा रोगसँग लड्ने क्षमताको विकास गर्नु नै उत्तम विकल्प भएको विज्ञको भनाइ छ। त्यसको लागि दैनिक गतिविधि र खानपिनमा नै ध्यान दिन उनीहरूको सुझाव छ। डाक्टर ऋषिराम कोइरालाका अनुसार तेलमा तारेर बनाइएका परिकार सकेसम्म कम खानुपर्छ। बजारमा पाइने चिल्लो, सुकिलो र सफा देखिने खाद्य वस्तुमा बढी विषाक्त प्रयोग भएको हुन सक्ने भएकोले त्यस्ता वस्तुको प्रयोग गर्दा ख्याल गर्न समेत उहाँले सुझाव दिनुभयो। यस्तै कई पटक मासु धेरै नखान र पेय पदार्थ पनि नपिउन उहाँको सुझाव छ। यस्तै भाइरोलोजिस्ट डाक्टर बाबुराम मरासिनीले दशैंको बेला शहर बजारबाट गाउँ जाँदा विशेष सावधानी अपनाउनु पर्ने बताउनुभयो। घरमा गएपछि परिवारका सदस्यसँग घुलमिल हुनभन्दा अलग्गै बस्नुपर्नेमा उहाँको जोड छ। खाना खाँदा दूरी कायम गर्ने, दशैंमा टीका लगाउँदा खुला ठाउँमा लगाउने, भीडभाड नगर्ने हो भने संक्रमणबाट बच्न र बचाउन सकिने डाक्टर मरासिनीको भनाइ छ। नियमित व्यायाम, योगसँगै सन्तुलित खानपान र जडीबुटीको प्रयोग गरे रोग प्रतिरोधात्मक क्षमता विकास हुने विज्ञले बताएका छन्।
यसैबीच सरकारले लामो तथा मध्यम दूरीमा यात्रा गर्दा फेस सिल्ड अर्थात भाइजर लगाउन अनिवार्य गरेको छ। कोरोना भाइरसको जोखिमसँगै दशैंमा ओहोर दोहोर गर्नेको संख्या पनि बढ्ने भएकोले फेस सिल्ड अनिवार्य लगाउन यातायात व्यवस्था विभागले आग्रह गरेको हो। विभागका सूचना अधिकारी डाक्टर लोकनाथ भूषालले लामो तथा मध्यम दूरीमा यात्रा गर्दा यात्रु आफैले फेस सिल्डको व्यवस्था गर्नुपर्ने निर्णय भएको जानकारी दिनुभयो। कोरोना भाइरसको संक्रमणबाट जोगिन यात्रु आफै सचेत हुनुपर्ने उहाँको भनाइ छ। दुवै सिटमा यात्रु बस्दा दूरी कायम नहुने भएकोले फेस सिल्ड लगाउन भनिएको हो। यस्तै सार्वजनिक बसमा दुवै सिटमा यात्रु राख्न पाउने निर्णय भएसँगै साबिककै भाडादर लागू हुने पनि उहाँले स्पष्ट पार्नुभयो। दुवै सिटमा यात्रु राख्न पाइने भएकोले पुरानै भाडादर लागू गरिएको र कोही कसैले बढी भाडा लिए कानून अनुसार कारवाही हुने उहाँले बताउनुभयो। बढी भाडा लिए यात्रुले ट्राफिक प्रहरीको पैसा नलाग्ने फोन नम्बर 103 सम्पर्क गर्न सक्नेछन्। ट्राफिक प्रहरीसँग समन्वय गरेर बढी भाडा लिने यात्रुलाई ठग्नेलाई कारवाही हुने विभागले जनाएको छ।
यसैबीच दशैं सुरु भए पनि गएका वर्षमा जस्तो चाडबाड मनाउन घर जाने यात्रु नहुँदा बस पार्क सुनसान बनेका छन्। कोरोना भाइरसको संक्रमणका कारण 6 महिनादेखि बन्द रहेको सार्वजनिक यातायात 1 महिनादेखि खुले पनि यात्रु नहुँदा बस पार्क सुनसान बनेका हुन्।
यसैबीच प्रदेश सरकारले यो वर्ष जनप्रतिनिधिलाई दशैं भत्ता लुम्बिनी प्रदेश सरकारले यो वर्ष जनप्रतिनिधिलाई दशैं भत्ता नदिने भएको छ। लुम्बिनी प्रदेश सरकारले मुख्यमन्त्री, मन्त्रीहरू, प्रदेश सभाका सभामुख, प्रदेश सभा सदस्यहरू र पालिकाका जनप्रतिनिधि सबैका लागि चाडपर्व खर्चको व्यवस्था नगरेको मुख्यमन्त्रीको प्रेस सल्लाहकार शेरबहादुर केसीले विज्ञप्ति निकालेर जानकारी दिनुभएको छ। विज्ञप्तिमा 2.5 वर्षको अवधिमा प्रदेश सरकारले बलियो जग हाल्न सफल भएको र अब त्यही आधारमा बजेट निर्माणको काम सुरु भएको दावी गरिएको छ।
यस्तै कोरोना महामारीका बेला दशैं भत्ता बुझेको भन्दै आलोचना भयो पछि सांसदहरूले भत्ता फिर्ता गर्न थालेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद गगन थापाले आज संघीय संसद सचिवालयमा भत्ता बापतको 64,070 रुपियाँ फिर्ता गरेको जानकारी दिनुभएको छ। यस्तै प्रमुख प्रतिपक्षी काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खानले पनि विज्ञप्ति निकालेर भत्ता रकम फिर्ता गर्ने जानकारी गराउनु भएको छ। यस्तै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका सांसद भीम रावलले संघीय संसद सचिवालयलाई पत्र लेखेर भत्ता फिर्ता गर्न अनुरोध गर्नुभएको छ। नेकपाका सांसदहरू जनार्दन शर्मा, देवेन्द्र पौडेल लगायतले पनि दशैं भत्ता फिर्ता गर्ने र अरू पीड़ितको लागि खर्च गर्ने घोषणा गर्नुभएको छ। यस्तै बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिक राम जमरकटेलले दशैं भत्ता नलिने बताउनु भएको छ भने बागमती प्रदेशकै साझा पार्टीकी सांसद रहनुभएकी शोभा साक्यले आफ्नो खातामा आएको दशैं भत्ताको रकम फिर्ता गर्ने बताउनु भएको छ।
धनगढ़ीमा प्रहरीको हत्या आरोपमा 11 जना पक्राउ परेका छन्। धनगढ़ी उपमहानगरपालिका वडा नम्बर 12 को अस्थायी प्रहरी बीचमा कार्यरत प्रहरी सहायक निरीक्षक असय गोविन्द बिकको हत्या आरोपमा 11 जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। बिकको शव मोहना नदी किनारमा भेटिएको थियो। उहाँको उखुबारीमा हत्या गरी शव नदी किनारमा फ्याँकेको भेटिएको र घटनाबारेमा थप अनुसन्धान भइरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक उत्तम सुवेदीले जानकारी दिनुभयो। असय बिकसँगै हराएका प्रहरी जवान रामबहादुर साउद भने अझै भेटिएका छैनन्।
सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा कोरोनाको खसखस मेटाउने कोरोना क्याप्सुलसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
कोरोनाको लक्षण त चिनिएला, तर कुन मान्छेले कसलाई लडाई फकै बेच्न सक्छन् भन्ने चाहिँ चिन्न नसकिने रहेछ भाइ।
त्यही त दिदी, त्यस्ता दलाल त आफन्त नाता गोता साथीभाइ जो पनि हुन सक्छन् रे। फेरि
हो त, आपत विपत महामारीका बेला यस्ता दलालहरू त झन बढी सक्रिय हुन्छन्।
हो, अप्ठ्यारो बेलाको फाइदा उठाई, राम्रो काम, धेरै तलब, सुख सुविधाको लोभ लालच देखाई, ललाई फकाई, माया जालमा पारी, बिहे गर्छु भनी वा बिहेनी गरेर लैजाने र अलपत्र पार्ने, नराम्रो काम गर्न लगाउने र बेचदिनेहरू आफ्नै मान्छे पनि हुन सक्छन्। यसो गर्न खोज्ने जो कोहीको गतिविधि, व्यवहार र नियत बुझौं। शंका लागेमा नजिकको प्रहरी कार्यालयमा वा 100 वा 1177 फोन गरी खबर गरौं।
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियो, संयुक्त अधिराज्यको अन्तर्राष्ट्रिय विकास विभाग र विन्डरक इन्टरनेशनलको सहयोगमा नेपाल सरकार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा जनहितमा जारी सन्देश।
मेरो जीवन, मेरो शरीर, मेरै अधिकार।
अन्त्य गरौं महिला हिंसा अनि दुर्व्यवहार।
अमेरिकी विकास नियोगको आर्थिक सहयोगमा सञ्चालित हरियो वन कार्यक्रम अन्तर्गत राष्ट्रिय प्रकृति संरक्षण कोष र उज्यालो रेडियो नेटवर्कद्वारा जारी सन्देश।
तथा कौशल हुँदाहुँदै पनि रोजगारी नपाएर चिन्तामा रहनुभएका अथवा विदेश गएर कमाएर परिवार पाल्ने सोच बनाइरहनुभएका सबैले अब नेपालमै काम पाउन सम्भव छ। रोजगारी.com गएर आजै आफ्नो नाम दर्ता गराउनुहोस्। रोजगारी.com सिप तथा रोजगारी सर्भिसेसद्वारा प्रवर्धित।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले अब कोरोनाको परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने, लामो तथा मध्यम दूरीमा यात्रा गर्दा फेस सिल्ड अनिवार्य, साबिकको भन्दा बढी भाडा लिनेलाई कानून अनुसार कारवाही हुने, आलोचना बढेपछि धमाधम भत्ता फिर्ता गर्दै सांसदहरू लगायतका खबर प्रस्तुत गरौं।
नेपाल दर्पणमा अब कोरोना क्याप्सुलको पालो। कोरोना क्याप्सुल लिएर आइपुग्नु भएको छ गोपाल गोरागाई।
कोभिड 19 को महामारी बीच तैयार पारिएको कोरोनाको यो 44 औं क्याप्सुल हो। यो क्याप्सुल कोरोना कालमा मनाउन थालिएको दशैंमा नवदुर्गा पूजा र शक्ति आर्जनका विषयमा तयार पारिएको छ। आजको क्याप्सुलमा 3 वटा डोजहरू छन्। आजको क्याप्सुलका डोजहरू दिँदै हुनुहुन्छ नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य सचिव सूर्य प्रसाद ढुङ्गेल। चैते दशैं नलाग्दै शुरू भएको कोरोनाको महामारी रोकिनुको साटो फैलिँदैछ। यसबीचका सबै चाडपर्वहरू खल्ला भए। दशैंका दिन शुरू हुन अघि नै कोरोनाको संक्रमण देशभर पुगेको छ। घर घरमा जमरा राखेर र शक्तिपीठहरूमा नवदुर्गाको पूजा गरी शक्ति आर्जन गर्ने यो पर्व कोरोना कालमा कसरी मनाउने त? आजको पहिलो डोजमा समयलाई चिन्ने सल्लाहको डोज।
समयलाई चिन्नुपर्छ, समयलाई बुझ्नु पनि पर्छ। अहिलेको अवस्थामा चाहिँ शक्तिपीठहरूमा नजानु भन्ने होइन, जान सकिन्छ, आफू सुरक्षित हुन्छ, मलाई कुनै पनि असर पर्दैन भनेर चाहिँ जान सक्ने अवस्था छ भनेदेखि त शक्तिपीठहरूमा जानु पनि उत्तम हो। तर पहिले त त्यो शक्ति के को लागि त भन्दा आफ्नो लागि, भोलिको दिनहरूमा भोलि सुख शान्तिको लागि, यस कृतिको लागि, समृद्धिको लागि त्यो शक्ति आराधना गरेको हो हामीले। तर भोलि हामी नै रहेनौँ भनेदेखि त त्यो शक्तिले के काम गर्यो? केही पनि गर्दैन। त्यसो हुनाले पहिले आफू बाँच्नु पर्यो, अर्कोलाई बचाउनु पर्यो। त्यो दुईटा कर्म भइसकेपछि अनि बल्ल शक्ति आराधना गर्ने हो। चाहे हामी गएर गरौँ, चाहे घरमा बसेर गरौँ, फल प्राप्त उत्ति हो, देवीलाई खुसी पार्ने उत्ति हो।
नवरात्र र नवदुर्गाको पूजा तथा आराधना गर्न मन्दिर र शक्तिपीठमा जानै पर्छ भन्ने छैन। भीड़भाड़बाट टाढै रहेर अथवा जमरा राखेपछि आफ्नै घरमा दिनदिनै देवीको आराधना गरेर पनि शक्तिपीठमा गरेको आराधनाको फल पाउन सकिन्छ। कसरी त? नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलको आवाजमा अब सल्लाहको दोस्रो डोज।
हामी चाहिँ घट स्थापना गर्छौँ, अब एउटा तामाको होस् अथवा चाहिँ नाटाको होस् घडा स्थापना गर्ने, त्यो घडा भन्दा मासिर चाहिँ देवीको स्थापना गर्ने, त्यहाँ नवाण मन्त्रहरू लेखेर त्यो देवीको प्रतिमा माथि राख्ने, नवाण मन्त्रहरू त्यसमा लेख्ने, अनि पहिलो दिनदेखि अन्तिम दिनसम्म प्रथमम शैलपुत्री छ, द्वितीयम ब्रह्मचारिणी, तेस्रो ती चन्द्रघण्टा, स्कन्द माता, कात्यायनी, कालरात्री, अब यी सबै नौवटा दुर्गा जुन लस्करै आउँछन्, यिनै देवीको प्रत्येक दिन पूजा हामीले चाहिँ दैनिक पूजा गर्ने हो। प्रथमम शैलपुत्री छ, द्वितीयम ब्रह्मचारिणी, तृतीयम चन्द्रघण्टे ती कुष्माण्डेती, चतुर्थकम पञ्चमा स्कन्द माता छ, षष्ठम कात्यायनी तथा सप्तमम कालरात्री छ, महागौरी चितासमम, नवमम सिद्धिदात्री छ, नवदुर्गा प्रकृति छ। यी नौवटा दुर्गाको चाहिँ हामी घरैमा बसेर दैनिक पूजा आराधना गर्न सक्छौँ। साथमा जमरा जौको गौको चाहिँ जमराहरू चाहिँ हामीले राखिराखेका हुन्छौँ र यही मान्यजनको हातबाट नौ दिन आराधना गरेपछि त्यही देवीको प्रसाद आशीर्वचनको साथमा लगाएको हो नि त। घरलाई मन्दिर त बनाउनै पर्छ, तर त्यसको अतिरिक्त हामीले चाहिँ शक्तिपीठहरूमा गएको मात्रै हौ।
अब आजको अन्तिम डोज चाहिँ अहिलेसम्म सुनेका सल्लाहका दुई डोजले पनि भोक नमरेका र चित्त नबुझ्नेहरूका लागि, अथवा जसरी पनि मन्दिर र शक्तिपीठ नपुगी पूजा अधुरो हुन्छ भन्ठान्नेहरूका लागि,
यदि यो क्रम भयो, हामी मन्दिरमा गयौँ शक्ति आराधनाको लागि गयौँ र त्यो बेलामा चाहिँ त्यो रोग सर्ने क्रम भयो भनेदेखि त यो त सबै कुरा सिद्धियो, हाम्रो उद्देश्य सबै सिद्धियो, हाम्रो जीवन नै सिद्धिने अवस्थामा जान्छ। तसर्थ अब त्यो चाहिँ कुरा नगरेर त्यहाँ यदि गइन्छ तर सुरक्षित साथ जानु पर्यो। अरू सामाजिक दूरी भन्छन्, म चाहिँ भौतिक दूरी भन्छु यसलाई। यो भौतिक दूरी चाहिँ कायम, टाढा टाढा बस्नु पर्यो, मास्कको प्रयोग गर्नु पर्यो, त्यसलाई छोड्नु भएन, सेनिटाइज गरेर चाहिँ हिँड्नु पर्यो र फर्केर आइसकेपछि पनि पुरा सेनिटाइज गर्नु पर्यो। मन्दिरमा पुगेको छ भने फर्केर आउँदाखेरिका लगाएका कपडाहरू चाहिँ सबै बाहिर खोलेर चाहिँ त्यसलाई तातो पानीले धुनु पर्यो र पुरै सकिन्छ भने नहुने नभए पनि शरीरमा सेनिटाइज गर्ने, राम्रोसँग चाहिँ हात मिची मिची साबुनले हात धुने, यो अभ्यास हामीले गर्यो भने हामी केही सुरक्षित हुन सक्छौँ।
दशैं सुरु भएको छ तर यो दशैंमा हामी सबै अनेक दशाहरूले घेरिएका छौं र हाम्रो सानो कमजोरीले ठूलो नोक्सान हुन सक्छ भन्ने कुरा नभुलौं। आजको कोरोना क्याप्सुलका तीनवटै डोजहरूका लागि नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेललाई धन्यवाद। लौ त कोरोनाको अर्को क्याप्सुलमा फेरि भेटौंला।
कोरोना क्याप्सुलको नयाँ अंक भोलि बिहानको काया कैरनमा सुन्न सकिनेछ। नेपाल दर्पणमा फेरि पनि खबरकै सिलसिला। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय एकतामा विग्रह ल्याउन खोज्ने, देशलाई पुनः अस्थिरताको भूमनीमा धकेलेर नागरिकमा डर र त्रासको वातावरण सिर्जना गरी आफ्नो अभिष्ट पूरा गर्न क्रियाशील व्यक्ति वा समूहहरू राष्ट्रिय सुरक्षाका प्रमुख चुनौती भएको बताउनु भएको छ। आजदेखि शुरू भएको प्रीतनापतिहरूको तीन दिने समन्वयात्मक बैठकलाई भिडियो मार्फत सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विभिन्न आवरणमा जातीय, भाषिक, धार्मिक र क्षेत्रीय आधारमा साम्प्रदायिक भावना फैलाउन खोज्ने र नागरिकमा विभाजन ल्याउन केही तत्व सक्रिय रहेको बताउनु भएको हो। उहाँले नेपाली सेनाभित्रै हुन सक्ने घुसपैठ र सम्बन्धमा पनि नेपाली सेना चनाखो हुनुपर्ने र विशेषत उच्च नेतृत्ववर्ग सचेत रहनुपर्नेमा जोड़ दिनुभयो।
उदयपुरमा जीप दुर्घटना हुँदा पाँचजनाको ज्यान गएको छ। गैराती कटारी नगरपालिका 14 भदौरेमा भैरहबाट ओखलढुङ्गाका लागि छुटेको 22-6-71-71 नम्बरको जीप ब्रेक फेल भएर दुर्घटना हुँदा ओखलढुङ्गा माने भन्ज्याङ गाउँपालिका वडा नम्बर 9 माधवपुरका 45 वर्षका रामबहादुर सार्की, त्यही ठाउँका 26 वर्षका कर्मी भन्ने कर्णबहादुर सार्की, 40 वर्षका खड्गबहादुर सार्की, 35 वर्षकी नरीमाया सार्की र उदयपुर कटारी नगरपालिका 8 सिरिसेका 30 वर्षका महेशबहादुर विगको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। यस्तै दाङमा टिप्पर्ले साइकल ठक्कर दिँदा एकजनाको ज्यान गएको छ, एकजना घाइते भएका छन्। देउखुरीमा रा 1/2021 नम्बरको टिप्परले साइकल ठक्कर दिँदा गढवा गाउँपालिका वडा नम्बर 1 जुराउनीकी 24 वर्षीय जमुना कुमालको ज्यान गएको प्रहरीले जनाएको छ। जमुनाका बाबु 59 वर्षीय बुद्धिराम कुमाल घाइते भएका र उहाँलाई उपचारका लागि बुटौल लगिएको इलाका प्रहरी कार्यालय भालुवाङ दाङले जनाएको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रति किलो 560 रुपियाँमा खसी बोका बिक्री गर्ने भएको छ। दाङ र मकवानपुरको मजवानपुरबाट यस वर्षको दशैंको लागि खसी बोका काठमाडौँ आइपुगेपछि कम्पनीले मूल्य निर्धारण गरेको हो। निर्धारित मूल्य अनुसार प्रति किलो खसी बोकामा 10 रुपियाँ छुट दिइने कम्पनीका सूचना अधिकारी शर्मिला नेउपानेले जानकारी दिनुभयो। उहाँका अनुसार भोलि बिहान 8 बजेपछि थापाथलीमा रहेको कार्यालयबाट खसी बोकाको बिक्री शुरू हुनेछ। कम्पनीले यस वर्ष च्याङ्रा भने बिक्री नगर्ने जनाएको छ। मुस्ताङबाट 1000 च्याङ्रा ल्याउने तयारी गरेको कम्पनीले गएको वर्षको तुलनामा बढी मूल्य पर्ने भएपछि च्याङ्रा नल्याउने निर्णय गरेको हो। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
याद गरौँ त पहिला हामी घरमा नयाँ मान्छे आउन लाग्दा लिन जान्थ्यौ गाउँका सबै घर देखाउँथ्यौ मान्छे चिनाउँथ्यौ गाउँका बारेमा साना कुराहरू सुनाउँथ्यौ घरका सानादेखि ठुलासम्म सबैलाई भेटाउँथ्यो पछि त्यो मान्छे जाँदा गाउँ नै चिनेर जान्थ्यो हो ठ्याक्कै त्यस्तै कोरोना पनि अहिले गाउँ र सहरको चोकमा कुरेर बसेको छ कोही आएर गाउँको बाटो देखाउँछ कि भनेर पहिला गाउँ आउने मान्छे खुसी लिएर आउँथ्यो अहिले कोरोना आँसु दिएर जाने दाउमा छ तर आशा छ तपाईँ कोरोनालाई बाटो देखाउन जानुहुन्न भन्ने कि कसो
सार्वजनिक हितका लागि सिप्रदी र टाटा मोटर्स नेपाल
अफिसको खर्च बढाउनु भयो जस्तो छ राधेश्यामजी किन ल्याउनु भएको पर्दैन थियो नि नयाँ कुर्सी
पैसाको त के कुरा भयो र सर हजुर दिन रात हाम्रै लागि खटिनुहुन्छ अनि हजुर बस्ने कुर्सी अलि गतिलो राम्रो चाहिएन
ए राधेश्यामजी भिवनको पो कुर्सी ल्याउनु भएको
अनि कुर्सी राम्रो भएन भने त मेरो डन्डामा समस्या हुन्छ नि सर
Vibon Ergonomics Chair Experience Center
सम्पर्क 9810-90-146 9810-90-146
Vibon Change your perception
मन भित्रै खुशीको रंग फैलाउँदै जीवनको सुख दुःखमा साथ निभाउँदै आशा र भरोसाको बाचा लिएर सुरक्षित भविष्यको विश्वास
जीवनको सुरक्षा भविष्यको आधार सूर्य लाइफ इन्स्योरेन्सले सपना गर्ने छ साकार 1 दशकभन्दा बढीदेखि निरन्तर तपाईँको सेवामा सूर्य लाइफ इन्स्योरेन्स तपाईँको भविष्य हाम्रो अभिभावक
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर पुनर्निर्मित ऐतिहासिक रानी पोखरीको उद्घाटन आउँदो बुधबार हुने भएको छ। 2072 सालको भूकम्पका कारण पूर्ण रूपमा भत्किएको रानी पोखरी पुनर्निर्माण सम्पन्न भएकोले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुहुने भएको हो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्पदावित्त राजु मानन्धरका अनुसार बुधबार बिहान प्रतापकालीन न्यू पोखरी उद्घाटन हुने भएको छ।
डम्पिङ साइटका कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जोखिममा परेको छ। अन्तर्राष्ट्रिय मान्यता अनुसार विमानस्थलबाट 5 किलोमिटर भित्र डम्पिङ साइट हुनुहुँदैन तर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा 5 किलोमिटर भन्दा नजिक डम्पिङ साइट रहेकोले विमानस्थल जोखिममा परेको हो।
जिल्ला प्रशासन कार्यालय भक्तपुर र ललितपुरले आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा अनिश्चितकालका लागि बन्द गरेका छन्। कोरोना संक्रमण बढेको भन्दै अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको जिल्ला प्रशासन कार्यालयहरूले जनाएका छन्।
तनहुँका किसानले खसी बोका बेचेर 1 महिनामा 1.5 करोड भन्दा बढी आमदानी गरेका छन्। घिरिङ गाउँपालिका भीमाद नगरपालिका शुक्ला गण्डकी नगरपालिका ब्यास नगरपालिका भित्रका किसानले खसी बोका बेचेर असोज महिनामा मात्रै 1,73,30,000 बराबरको आमदानी गरेका हुन्।
दार्चुलाको अपि हिमाल गाउँपालिकाले एकल पुरुषलाई पनि भत्ता दिन थालेको छ। एकल पुरुष पनि समस्यामा पर्ने भएकोले मासिक 500 रुपियाँ भत्ता दिन थालिएको अपि हिमाल गाउँपालिकाका अध्यक्ष धर्मानन्द मनियालले बताउनुभयो। गाउँपालिका भरिका 28 जना एकल पुरुषले भत्ता पाएका उहाँले जानकारी दिनुभयो।
मेरो पनि भन्नु छ
सरकारले कोरोनाको परीक्षण तथा उपचारको शुल्क लिने निर्णय गरेको खबरमा आएका प्रतिक्रियालाई आजको मेरो पनि भन्नु छमा समेटेका छौं। अशोक भूषालको टिप्पणी छ, नागरिक अब ताली बजाऊ, सरकारले धेरै राम्रो काम गरेको छ, यसको मूल्यांकन नागरिकले पक्कै गर्नेछन्। यसरी पैसा नउठाए कसरी सरकारी ढुकुटी भरिन्छ भन्दै किरत देउभाइ नाम गरेका साथी व्यङ्ग्य गर्नुहुन्छ। मन्त्री, प्रधानमन्त्री तथा नेताको उपचार तथा उनीहरूको आसेपासेका लागि दशैंको खर्च कसरी जुहो होस्। विक्रम राज ठकुरी अब कोरोना पोजिटिभ देखिने बित्तिकै अझै कर पनि उठाऊ भन्नुहुन्छ। उहाँले लेख्नु भएको छ, नागरिकले कर तिरिहाल्छन्, सरकारले दशैं तिहार मजाले मनाउनु। समृद्ध नेपाल सुखी नेपाली के नारामा मात्रै सीमित हो र भन्दै रविन्द्र कुँवरले लेख्नु भएको छ, गरीब तथा विपन्न वर्गको एक सुखको कमाई नभएको छ महिना बितिसक्यो, एक छाक टार्न धौधौ छ, सरकार, सांसद र सरकारी कर्मचारीलाई भने अनेक शीर्षकमा भत्ता छ, नागरिक र विकासको नाम जपेर कहिलेसम्म आफ्नो स्वार्थ पूर्ति गर्ने। अनि माधव भण्डारीले लेख्नु भएको छ, कहीँ नभएको जात्रा हाँडी गाउँमा भनेको यही हो, नागरिकले तिरेको करले पनि किन निशुल्क उपचार गर्न नसक्ने। विचारका लागि तपाईंलाई धन्यवाद।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथी दीपा तिमल सिन्हा। नेपाल दर्पणमा अब विदेशको खबर। विश्वमा कोरोना संक्रमितको संख्या 4 करोड़ नआएको छ। विश्वका 215 देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म 4,23,000 भन्दा धेरैमा संक्रमण पुष्टि भएको ओल्डोमिटरले जनाएको छ। यस्तै संक्रमित मध्ये 11,15,600 भन्दा धेरैको ज्यान गएको छ भने 2,79,34,000 भन्दा धेरै उपचारपछि निको भएका छन्। विश्वमा अहिले 89,72,000 भन्दा धेरै सक्रिय संक्रमित रहेका छन्। अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा 83,43,000 भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि हुँदा 2,24,000 भन्दा धेरैको ज्यान गएको छ। यस्तै दोस्रो प्रभावित भारतमा 74,94,000 भन्दा धेरैमा संक्रमण पुष्टि हुँदा 1,14,000 भन्दा धेरैको ज्यान गएको छ। यस्तै विदेशकै प्रसंगमा अमेरिकामा झण्डै 70 वर्षपछि एकजना महिला कैदीलाई मृत्युदण्ड दिन लागिएको त्यहाँको न्याय मन्त्रालयले जनाएको छ। सन् 2004 एक गर्भवतीको हत्या गरी पेट चिरेर पेटभित्रको बच्चाको अपहरण गर्ने लिसा मन्टर कैदीलाई मृत्युदण्डको सजाय दिन लागिएको हो। उनलाई डिसेम्बर 8 प्राणघातक सुई लगाइने बीबीसीले जनाएको छ। मृत्युदण्ड सम्बन्धी सूचना संकलन गर्ने केन्द्र डेथ पेनाल्टी इन्फर्मेसन सेन्टरका अनुसार यसअघि अमेरिकाले बर्नी हेडीलाई सन् 1953 मृत्युदण्ड दिएको थियो।
नेपाल दर्पणमा अब खेल खबर। इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज भएको पहिलो खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई हराएको छ। कोलकाताले हैदराबादलाई सुपर ओभरमा हराएको हो। सुपर ओभरमा हैदराबादले दिएको जम्मा 3 रनको लक्ष्य कोलकाताले चौथो बलमा पूरा गर्यो। यसअघि टस हारेर ब्याटिङको निम्त पाएको कोलकाताले 20 ओभरमा 5 विकेट गुमाई 163 रन बनाएको थियो। उसका लागि कप्तान इयान मोर्गनले 34, दिनेश कार्तिकले अभिजित 29 र नीतिश राणाले 29 रन बनाए। खेलको बीचमा धराशायी बनेको कोलकाताको पारी उकास्न कप्तान मर्गन र कार्तिकले 58 रनको साझेदारी गरेका थिए। बोलिङतर्फ हैदराबादका लागि टी नटराजनले 2 विकेट लिँदा बसिल थम्पी, विजय शङ्कर र रसिद खानले समान 1-1 विकेट लिए। 164 रनको लक्ष्य पछ्याएर ब्याटिङमा आएको हैदराबाद 20 ओभरमा 6 विकेट गुमाउँदै 164 रनमै सीमित भयो। उसका लागि डेभिड वार्नरले अभिजित 47 र जोनी ब्रेस्टोले 36 रन तथा केन विलियमसनले 29 र अब्दुल समादले 23 रन बनाए। अन्तिम बलमा 2 रन चाहिएको अवस्थामा डेभिड वार्नरले 1 रन मात्रै बटुलेका थिए। बलिङतर्फ लकी फर्गुसनले 3 विकेट लिए। यो जितसँगै 10 अङ्कका साथ कोलकाता तालिकाको चौथो स्थानमा उक्लिएको छ भने हैदराबाद 6 अङ्कसहित 5औं स्थानमा छ। आईपीएलकै अर्को खेलमा अहिले किङ्स 11 पञ्जाबसँगको खेलमा मुम्बई इण्डियन्सले पहिले ब्याटिङ गरिरहेको छ। मुम्बईले 9 ओभरको खेल सकिँदा 3 विकेट गुमाएर 60 रन बनाएको छ। उसका कृणाल पाण्ड्या 16 र क्विन्टन डिकक 26 रन बनाएर खेलिरहेका छन्। मुम्बईका रोहित शर्मा 9, ईशान किसान 7 र सूर्यकुमार यादव खाता नै नखोली आउट भएका छन्। मुम्बई आज 7औं जितको खोजीमा छ। अघिल्ला 8 खेलमा 6 जितसहित 12 अङ्क जोडेर मुम्बई तालिकाको दोस्रो स्थानमा छ। पञ्जाब भने आज 3रो जितको खोजीमा छ। पञ्जाब 8 खेलमा 4 अङ्क जोडेर पुछारमा रहेको छ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिनै लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
अब कोरोनाको परीक्षण र उपचार आफ्नै खर्चमा, संक्रमितको उपचारको लागि सबै अस्पतालले 50% शैय्या छुट्याउनु पर्ने,
लामो तथा मध्यम दूरीमा यात्रा गर्दा फेस सिल्ड अनिवार्य, साबिकको भन्दा बढी भाडा लिनेलाई कानून अनुसार कारवाही हुने,
आलोचना बढेपछि धमाधम, भत्ता फिर्ता गर्दै सांसद, लुम्बिनी प्रदेश सरकारले पनि यो वर्ष जनप्रतिनिधिलाई दशैं भत्ता नदिने,
विश्वमा कोरोना संक्रमितको संख्या 4 करोड नाग्यो, झन्डै 3 करोड संक्रमित निको,
र आईपीएल क्रिकेटको आजको पहिलो खेलमा कोलकाताले हैदराबादलाई सुपर ओभरमा हरायो, पञ्जाबसँगको खेलमा मुम्बई ब्याटिङ गर्दै।
आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै हामी भोजेन्द्र बस्नेत र अर्जुन पोखरेल पनि विदा हुन्छौं। कोरोनाको जोखिम कायमै रहेकोले सुत्नु अघि पनि साबुन पानीले मिची मिची 20 सेकेन्डसम्म हात धुन नबिर्सनुहोला। नमस्कार।